इस जगह हमें अफसोस से यह भी लिखना पड़ा है कि पर्चा अखबार आम 23 नवंबर 1899 में एक शख्स नाउल्ला नाम अमृतसरी ने यह मजमून छपवाया है कि अब तक मौलवी मोहम्मद हुसैन की कुछ भी जिल्लत नहीं हुई। हम हैरान हैं कि इस सरी खिलाफ वाकया अमर का क्या जवाब लिखें। हम नहीं जानते कि सनाउल्ला साहिब के ख्याल में जिल्लत किसको कहते हैं। हाँ, हम ये कबूल करते हैं कि जिल्लत कई किस्म की होती है और इंसानों की हर एक तबके के मुनासिब हाल एक किस्म की जिल्लत है। मसलन ज़मींदारों में से एक वो हैं जो फ़कत सरकारी दस्तक जारी होने से अपनी जिल्लत ख्याल करते हैं और उनके मुकाबले पर इस किस्म के ज़मींदार भी देखे जाते हैं कि किस्त मालगुजारी बर वक्त अदा ना होने की वजह से तहसील के चपरासी उनको पकड़ कर ले जाते हैं और बवजह ना अदायगी मामले के सख्त गोशमाली करते हैं, बल्कि बाज़ औक़ात दो चार जूते उनको मार भी देते हैं और वह ज़मींदार हंसी खुशी से मार खा लेते हैं और ज़रा ख्याल नहीं करते कि कुछ भी उनकी बेइज्जती हुई है। और उनसे भी ज़्यादा बादशरीर चूड़ों और चमारों और सहांसियों में से ऐसे होते हैं कि जो जेल खाने में जाते हैं और चूतड़ों पर बैत भी खाते हैं और बही अमां कभी नहीं समझते कि हमारी इज्जत में कुछ भी फ़र्क आया है, बल्कि जेल में हंसते रहते और गाते रहते हैं, गोया एक नशे में हैं। अब चूँकि इज्जतें कई किस्म की और ज़िल्लतें भी कई किस्म की हैं, इसलिए ये बात मियाँ सनाउल्ला से पूछने के लायक है कि वो किस अमर को शेख मोहम्मद हुसैन की ज़िल्लत करार देते हैं, और अगर इतनी काबिल शर्म बातों में से जो बेचारे मोहम्मद हुसैन को पेश आई अब तक उसकी कुछ भी ज़िल्लत नहीं हुई तो हमें समझावें कि वो कौन सी सूरत थी जिससे उसकी ज़िल्लत हो सकती, और बयान फरमावें कि जो मौलवी मोहम्मद हुसैन जैसी शान और इज़्ज़त का आदमी हो उसकी ज़िल्लत किस किस्म की बेइज्जती में मुतसव्वर है। अब तक तो हम यही समझे बैठे थे कि शरीफ और मोअज़्ज़ज़ इंसानों की इज़्ज़त नहायत नाजुक होती है और थोड़ी सी कसरे शान से इज़्ज़त में फ़र्क आ जाता है, मगर अब मियाँ सनाउल्ला साहब के बयान से मालूम होता है कि इन तमाम काबिले शर्म उमूर से मौलवी साहब मौसूफ़ की इज़्ज़त में कुछ भी फ़र्क नहीं आया। बस इस सूरत में हम इस इनकार का कुछ भी जवाब नहीं दे सकते जब तक कि मियाँ सनाउल्ला खोल कर हमें ना बतलावें कि किस किस्म की ज़िल्लत होनी चाहिए थी जिससे मुआहदीन के इस एडवोकेट की इज़्ज़त में फ़र्क आ जाता। अगर वो मकूल तौर पर हमें समझा देंगे कि शरीफों और मोअज़्ज़ज़ों और ऐसे नामी उलमा की ज़िल्लत किस किस्म की होनी ज़रूरी है, तो इस सूरत में अगर हमारी पेशगोई के रूह से वो ख़ास ज़िल्लत नहीं पहुँची जो पहुँचनी चाहिए थी तो हम इकरार कर देंगे कि अभी पेशगोई पूरे तौर पर ज़हूर में नहीं आई। लेकिन अब तक तो हम मौलवी मोहम्मद हुसैन की आलिमाना हैसियत पर नज़र करके यही समझते हैं कि पेशगोई उनकी हैसियत के मुताबिक और नीज़ इल्हामी हाशिया इलामी शर्त यह थी कि मोहम्मद हुसैन और उसके दो रफीकों की ज़िल्लत सिर्फ इसी किस्म की होगी जिस किस्म की ज़िल्लत उन्होंने पहुँचाई थी, जैसा कि इलाम मंदरजा इश्तहार 21 नवंबर 1898 के इस फ़िक्रे से ज़ाहिर है कि जज़ाउ सैयतिम बिमिस्लिहा वतरहक़ुहुम ज़िल्ला। बस इलामी शर्त को नज़रअंदाज करके एतराज़ उठाना नादान मुतासिबों का काम है, ना अक्लमंदों और मुनसिफों का मिन हो। शर्त के मुताबिक पूरे तौर पर ज़ोर में आ चुकी। मुद्दत हुई कि हमें इन तमाम मौलवियों से तर्क मुलाकात है, हमें कुछ भी मालूम नहीं कि ये लोग अपनी बेइज्जती किस हद की ज़िल्लत में ख्याल करते हैं और किस हद की ज़िल्लत को हज़म कर जाते हैं। मियाँ सनाउल्ला को एतराज़ करने का बेशक हक है, मगर हम जवाब देने से माजूर हैं जब तक वो खोल कर बयान न करें कि बेइज्जती तब होती थी कि जब ऐसा ज़ोर में आता। हम कबूल करते हैं कि इंसानों की मुख्तलिफ तबकों के लिहाज से बेइज्जती भी मुख्तलिफ तौर पर है और हर एक के लिए वजूह ज़िल्लत के जुदा जुदा हैं, लेकिन हमें क्या ख़बर है कि आप लोगों ने मौलवी मोहम्मद हुसैन को किस तबके का इंसान करार दिया है और उसकी ज़िल्लत किन उमूर में तसव्वुर फरमाई है। हमारी दानिश्त में तो मियाँ सनाउल्ला को मौलवी मोहम्मद हुसैन साहब से कोई पोशीदा कीना है कि वो अब तक उनकी इस दर्जे की ज़िल्लत पर राज़ी नहीं हुए जो शरीफों और मोअज़्ज़ज़ों और अहले इल्म के लिए काफ़ी है। ये तो ज़ाहिर है कि दुनिया में ज़िल्लत तीन किस्म की होती है, एक तो जिस्मानी ज़िल्लत जिसके अक्सर जराइम पेशा तख्ताए मश्क होते रहते हैं, दूसरे अखलाकी ज़िल्लत, ये तब होती है जबकि किसी की अखलाकी हालत नहायत गंदी साबित हो और उस पर उसको सरज़निश हो। तीसरे इल्मी पर्दादारी की ज़िल्लत जिसे आलिमाना हैसियत खाक में मिलती है। अब जाहिर है कि अखलाकी ज़िल्लत ज़ोर में आ चुकी है, अगर किसी को शक है तो उस मिसल को मुलाहजा करे जो मिस्टर जे एम डोई साहिब की अदालत में तैयार हुई है। ऐसा ही आलिमाना हैसियत की ज़िल्लत ज़ोर में आ चुकी और अजिबतों के सिले पर जो एतराज़ मोहम्मद हुसैन साहब ने किया है और फिर जो डिस्चार्ज का तर्जमा करते हुए आपने फरमाया है कि डिस्चार्ज का तर्जमा बरी नहीं है, इन दोनों एतराज़ों से साफ तौर पर खुल गया कि अलावा कमालात नहव दानी और हदीस दानी के आपको कानून अंग्रेज़ी में भी बहुत कुछ दखल है। और याद रहे कि दुश्मन की ज़िल्लत एक किस्म की ये भी होती है کہ اس کے مخالف کو جس کے ذلیل کرنے کے لیے ہر دم تدبیریں کرتا اور طرح طرح کے مکر استعمال میں لاتا ہے خدا تعالیٰ کی طرف سے عزت مل جائے۔ سو اس قسم کی ذلت بھی ظاہر ہے، کیونکہ ڈوئی صاحب کے مقدمے کے بعد جو کچھ خدا تعالیٰ کے فضل اور کرم نے میری طرف ایک دنیا کو رجوع دیا اور دے رہا ہے، یہ ایک ایسا امر ہے جو اس شخص کی اس میں صریح ذلت ہے جو اس کے برخلاف میرے لیے چاہتا تھا۔ ہاں، میاں ثناء اللہ کے تین اعتراض اور باقی ہیں، اور وہ یہ کہ وہ پرچہ اخبار عام میں یہ کہتا ہے کہ محمد حسین کو 4 مربع زمین مل گئی ہے اور کسی ریاست سے اس کا کچھ وظیفہ مقرر ہو گیا ہے اور مسٹر جے ایم ڈوئی صاحب نے اس کی منشا کے موافق مقدمہ کیا ہے۔ تیسرے اعتراض کے جواب کی کچھ ضرورت نہیں، کیونکہ ابھی ہم لکھ چکے ہیں کہ یہ دعویٰ تو سراسر ترک حیا ہے کہ ایسا خیال کیا جائے کہ محمد حسین کے منشا کے موافق مقدمہ ہوا ہے۔ خود محمد حسین کو قسم دے کر پوچھنا چاہیے کہ کیا اس کا منشا تھا کہ آئندہ وہ کافر اور دجال اور کاذب کہنے سے باز آ جائے، اور کیا اس کا یہ منشا تھا کہ آئندہ گالیوں اور فوش کہنے اور کہانے سے باز آ جائے۔ پھر کون منصف اور صاحب حیا کہہ سکتا ہے کہ یہ مقدمہ محمد حسین کے منشا کے موافق ہوا؟ ہاں، اگر یہ اعتراض ہو کہ ہمیں بھی آئندہ موت اور ذلت کی پیشگوئی کرنے سے روکا گیا ہے، اس کا جواب یہ ہے کہ یہ ہماری کاروائی خود اس وقت سے پہلے ختم ہو چکی تھی کہ جب ڈوئی صاحب کے نوٹس میں ایسا لکھا گیا، بلکہ ہم اپنے رسالے انجام آتم میں بتصریح لکھ چکے ہیں کہ ہم ان لوگوں کو آئندہ مخاطب کرنا بھی نہیں چاہتے جب تک یہ ہمیں مخاطب نہ کریں، اور ہم بدل بیزار اور متنفر ہیں کہ ان لوگوں کا نام بھی لیں، چاہے جائے کہ ان کے حق میں پیشگوئی کر کے اسی قدر خطاب سے ان کو کچھ عزت دیں۔ ہمارا مدعا تین فرقوں کی نسبت 3 پیشگوئیاں تھیں، تو ہم اپنے اس مدعا کو پورا کر چکے، اب کچھ بھی ہمیں ضرورت نہیں کہ ان لوگوں کی موت اور ذلت کی نسبت پیشگوئی کریں، اور یہ الزام کہ آئندہ عموماً علامات کی اشاعت کرنے اور ہر قسم کی پیشگوئیوں سے روکا گیا ہے، یہ ان لوگوں کی باتیں ہیں جو وعید لعنت اللہ علی الکاذبین میں داخل ہیں۔ ہم اس مقدمے کے بعد بہت سی پیشگوئیاں کر چکے ہیں، بس یہ ایک ایسا گندا جھوٹ ہے کہ یہ لوگ شائع کرتے ہیں۔ رہا یہ سوال کہ محمد حسین کو کچھ زمین مل گئی ہے، یعنی بجائے ذلت کی عزت ہو گئی ہے، یہ نہایت بہودہ خیال ہے، بلکہ یہ اس وقت اعتراض کرنا چاہیے تھا کہ جب اس زمین سے محمد حسین کچھ منفعت اٹھا لیتا۔ ابھی تو وہ ایک ابتلاء کے نیچے ہے، کچھ معلوم نہیں کہ اس زمین سے انجام کار کچھ زیر باری ہوگی یا کچھ منفعت ہوگی، ماں سوائے اس کے کنز المال کی کتاب المزارع میں یعنی صفحہ 73 میں جناب رسول اللہ صلی اللہ علیہ وسلم سے یہ حدیث موجود ہے:
لا تدخل سکت الحرس علی قوم الا اذلہم اللہ طب عن ابی یمامہ،
یعنی کھیتی کا لوہا اور آلہ کسی قوم میں نہیں آتا جو اس قوم کو ذلیل نہیں کرتا۔ پھر اسی صفحے میں ایک دوسری حدیث ہے: انہو صلی اللہ علیہ وسلم رعا شیئم من آلت الحرس فقال لا يدخل هذا بیت قوم الا دخله الذل، بخاری عن ابی امامہ۔ یعنی آنظر صلی اللہ علیہ وسلم نے ایک آلہ زراعت کا دیکھا اور فرمایا کہ یہ آلہ کسی قوم کے گھر میں داخل نہیں ہوتا مگر اس قوم کو ذلیل کر دیتا ہے۔ اب دیکھو، ان احادیث سے سری طور پر ثابت ہے کہ جہاں کاشتکاری کا آلہ ہوگا وہیں ذلت ہوگی۔ اب ہم میاں ثناء اللہ کی بات مانیں یا رسول اللہ صلی اللہ علیہ وسلم کی؟ جو شخص آنظر صلی اللہ علیہ وسلم کی بات پر ایمان رکھتا ہے، اس کو ماننا پڑے گا کہ کسی گلے میں کاشتکاری کا سامان پڑنا یہ بھی ایک قسم کی ذلت ہے۔ سو یہ تو میاں ثناء اللہ نے ہماری مدد کی کہ جس قسم کی ذلت کی ہمیں خبر بھی نہیں تھی ہمیں خبر دے دی۔ ہمیں تو صرف 5 قسم کی ذلت کی خبر تھی۔ اس 6ٹی قسم کی ذلت پر میاں ثناء اللہ کی معرفت اطلاع ہوئی، اور رہی یہ بات کہ محمد حسین کا کسی ریاست میں وظیفہ مقرر ہو گیا ہے، یہ ایسا امر ہے کہ اس کو کوئی دانش مند عزت قرار نہیں دے گا۔ ان ریاستوں میں تو ہر ایک قسم کے لوگوں کے وظیفے مقرر ہیں، جن میں سے بعض کے ناموں کا ذکر بھی قابل شرم ہے۔ پھر اگر محمد حسین کا وظیفہ بھی کسی نے مقرر کر دیا تو کس عزت کا موجب ہوا؟ بلکہ اس جگہ تو وہ فقرہ یاد آتا ہے کہ بئس الفقیر علی باب الامیر۔ غرض یہ پیشگوئی جو محمد حسین اور اس کے 2 رفیقوں کی نسبت تھی اعلیٰ درجے پر پوری ہو گئی۔ ہم قبول کرتے ہیں جو ان لوگوں کی اس قسم کی ذلت نہیں ہوئی جو ادنا طبقے کے لوگوں کی ذلت ہوتی ہے، مگر پیشگوئی میں پہلے سے اس کی تصریح تھی کہ مثلی ذلت ہوگی، جیسا کہ پیشگوئی کا یہ فقرہ ہے کہ جزاء السیئۃ بمثلہا وترہقہم ذلہ۔ یعنی جس قسم کی ذلت ان لوگوں نے پہنچائی اسی قسم کی ذلت ان کو پہنچے گی۔ اب ہم اس سوال کو زٹلی اور تبتی سے تو نہیں پوچھتے کیونکہ ان کی ذلت اور عزت دونوں تو پھیلی ہیں، مگر جو شخص چاہے محمد حسین کو قرآن شریف ہاتھ میں دے کر الفن پوچھ لے کہ یہ مثلی ذلت جو الہام سے مفہوم ہوتی ہے یہ تمہیں اور تمہارے رفیقوں کو پہنچ گئی یا نہیں۔ بے حیائی سے بات کو حد سے بڑھانا کسی شریف انسان کا کام نہیں ہے بلکہ گندوں اور سفلوں کا کام ہے، لیکن ایک منصف مزاج سوچ سکتا ہے کہ الہام الہی میں یہ تو نہیں بتلایا گیا تھا کہ وہ ذلت کسی زد و کوب کے ذریعے سے ہوگی یا کسی اور جسمانی ضرر سے یا خون کرنے سے وہ ذلت پہنچائی جائے گی، بلکہ الہام الہی کے صاف اور صریح یہ لفظ تھے کہ ذلت صرف اس قسم کی ہوگی جس قسم کی ذلت ان لوگوں نے پہنچائی۔ الہام موجود ہے، ہزاروں آدمیوں میں چھپ کر شائع ہو چکا ہے، پھر یہودیوں کی طرح اس میں تحریف کرنا اس بے حیا انسان کا کام ہے جس کو نہ خدا تعالیٰ کا خوف ہے اور نہ انسانوں سے شرم ہے۔